आज चाहिँ हामीले अध्ययन गर्न लागेको विषय चाहिँ हो प्रभु येशु ख्रिस्टको दोस्रो आगमन। ख्रिस्टको दोस्रो आगमन, ख्रिस्टको दोस्रो आगमनको अध्ययन हाम्रो यो शुरूआतमा चाहिँ हामी ख्रिस्टको दोस्रो आगमनको भविष्यवाणीहरू कसरी बाइबलमा पहिला नै उल्लेख थिए र उल्लेख भएका छन् भन्ने कुरा चाहिँ अध्ययन गर्नेछौ। अनि यसको लागि चाहिँ हामी झन्डै एक दर्जन ठाउँहरूमा पल्टाउनेछौ। अनि यी खण्डहरू चाहिँ हामी जब पढ्छौ हामीलाई यो प्रश्न हुन्छ कि बाइबलले चाहिँ प्रभु येशूको दोस्रो आगमन हुनेछ भनेर सिकाउँछ भन्ने कुरा। आदम पछि सातौं पुस्तामा जन्मेको व्यक्तिलाई चाहिँ हनोक भनिएको छ। अनि ख्रिस्टको दोस्रो आगमन सम्बन्धी भविष्यवाणी गर्ने सबभन्दा पहिलो व्यक्ति नै यो हनोक हो। अनि नयाँ नियमको यहुदा भन्ने पत्रमा, मसँग पल्टाउनु होला, यहुदा 14 पदमा यसरी लेखिएको छ, अनि हनोकले पनि जो आदमदेखि सातौं पुस्ता थिए यिनीहरूको विषयमा यसो भन्दै भविष्यवाणी गरे, हेर प्रभु आफ्ना हजारौं हजारौं पवित्र जनहरूका साथमा आउनुहुन्छ, उहाँ सबैको न्याय गर्नलाई अनि तिनीहरूका बीचमा भएका सबै भक्तिहीनहरूलाई तिनीहरूले भक्तिहीन भएर गरेका तिनीहरूका सबै भक्तिहीन कामहरूको विषयमा र भक्तिहीन पापीहरूले उहाँको विरोधमा बोलेका तिनीहरूका सबै कठोर वचनहरूको विषयमा दोषी ठहराउनलाई आउनुहुन्छ। यो पदमा चाहिँ हेर प्रभु आउनुहुन्छ भनेर लेखिएको रहेछ। उहाँ चाहिँ हजारौं हजारौं विश्वासीहरूको साथमा आउनुहुन्छ भनेको रहेछ। र अर्को चाहिँ उहाँ सबैको न्याय गर्नलाई आउनुहुन्छ भनेको रहेछ र उहाँले चाहिँ विरोधीहरूलाई दोषी ठहराउनलाई आउनुहुन्छ भनेको रहेछ। प्रभु येशु हुन त 2000 वर्ष अगाडि एकचोटि त आइसक्नु भयो। उहाँको त्यो पहिलो आगमनमा जब आउनुभयो उहाँ किन आउनुभयो? पल्टाउनु त पर्दैन, तर यूहन्ना 3:17 भनेको छ, उहाँ चाहिँ संसारलाई दोषी ठहराउन आउनु भएन भनेको छ। तर किन आउनुभयो? तर संसारले उहाँद्वारा मुक्ति पाओस् भनेर आउनुभयो। त्यो चाहिँ 2000 वर्ष अगाडि प्रभु येशु पहिलोचोटि आउनुभएको। तर हनोकले दिएको यो भविष्यवाणीमा त उहाँ त न्याय गर्नलाई आउनुहुनेछ भनेर भनेको यहाँ 15 पदमा पढ्यो। साथै उहाँ चाहिँ विरोधीहरूलाई दोषी ठहराउनलाई आउनुहुन्छ भनेको पढ्यो। त्यसैले यो चाहिँ 2000 वर्ष अगाडि आउनुहुँदा उहाँले यस्तो गर्नुभयो, यो चाहिँ उहाँको त्यसैले कुन चाहिँ आगमन हो? यो दोस्रो आगमन यो भएको छ। साथै अर्को कुरा यहाँ पढ्यौं कि उहाँ चाहिँ आउनुहुँदाखेरि उहाँको साथमा हजारौं हजारौं पवित्र जन हुनेछन् भनेको छ। तर 2000 वर्ष अगाडि उहाँ आउनुहुँदाखेरि त उहाँ एउटा सानो बालकको रूपमा एक्लो उहाँ एउटा मानव शरीरमा जन्म लिनुभएको थियो। अर्को भविष्यवाणी पनि हेर्नेछौ भजन संग्रह 96:96। ख्रिस्टको दोस्रो आगमनको बारेमा बाइबलमा धेरै पटक भविष्यवाणी गरिएको छ अनि हामीले चाहिँ थोरै केही पदहरू मात्र हेर्न लागिरहेछ। भजन संग्रह 96:13 पदमा किनकि उहाँ आउनुहुन्छ, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ, उहाँले संसारको न्याय धार्मिकता र जाति जातिका मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुनेछ। यहाँ पनि दुईचोटि उल्लेख भएको पाएँ उहाँ आउनुहुन्छ। उहाँ किन आउनुहुन्छ? संसारको लागि मर्नलाई आउनुहुन्छ उहाँ फेरि होइन, यहाँ लेखेको छ उहाँ चाहिँ त्यो विश्वास नगर्नेहरूलाई न्याय गर्न आउनुहुन्छ, बुझ्नुहुन्छ? हो, उहाँ 2000 वर्ष अगाडि मरेर यत्रो लामो समय उहाँले मानिसलाई चाहिँ विश्वास गर्नलाई मौका दिनुभएको छ। हामी यहाँ नेपाल देशमा यो मकवानपुर जिल्लाको एउटा कुनामा बसिरहेका मानिसहरूलाई पनि उहाँले आफ्नो सुसमाचार सुन्ने मौका दिनुभएको छ, अनि ज जसले विश्वास गर्दैनन् उनीहरूलाई चाहिँ अब न्याय मात्र बाँकी छ। त्यसैले समय छँदै पश्चाताप गर्नुहोस्, समय छँदै पापबाट फर्कनुहोस्, ढिलो हुनुहुँदा अगाडि नै उहाँसँग मिलाप गर्नुहोस् है, किनभने उहाँसँग तपाईँ लड्न सक्नुहुन्न। उहाँले संसारको न्याय, यहाँ भने चाहिँ जाति जातिका मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुन्छ। उहाँको अनुग्रह त धेरै लामो छ, उहाँको न्याय चाहिँ एकैछिनमा उहाँले भ्याउनुहुन्छ। उहाँ लामो समय चाहिँ रिसाउनमा ढिलो गर्नुहुन्छ, तर उहाँ रिसाउनु चाहिँ हुन्छ। यशया 13 अध्यायमा पनि पल्टाउँ, यशया 13 अध्याय बाइबल चाहिँ अरू मानिसहरूले पढ्ने धर्मको एउटा किताब जस्तो होइन, जसमा चाहिँ भए नभएका कुराहरू लेखिएका छन्, अनि कुनै पनि ती पुस्तकहरूमा चाहिँ भविष्यको बारेमा चाहिँ केही पनि बताउन सक्दैन उनीहरूले। उनीहरूले बताउन खोजे कि त्यो पुस्तक गलत रहेछ भनेर प्रमाणित हुन्छ, किनभने कुन मान्छेले चाहिँ भविष्यवाणी गर्न सक्छ? त्यसैले छ नि, जब कुनै मान्छेले तपाईँलाई यदि म चाहिँ भविष्य बताउन सक्छु, हेरौँ तिम्रो हात होइन, तिम्रो म हात हेरिदिन्छु त्यस्तो भन्यो भने, ल मेरो हात हेर्न अगाडि चाहिँ है म एउटा कुरा भन्छु, भोलि यति बजे के हुन्छ त्यो बताउ मलाई, अनि भोलि भयो भने तिमीहरूलाई मेरो हात देखाउँछु भन्नुहोस्, बुझ्नुभयो? अनि उसले प्रयास पनि गर्ने छैन, किन उसलाई थाहा हुन्छ म त झुटो साबित हुन्छु भोलि, त्यसो होइन होइन भनेर उसले चाहिँ घुमाएर अर्कैतिर कुरा लान्छ। त्यसैले कसैले पनि कुनै मान्छेले भविष्यको कुरा लेख्ने आँट गर्दैन, त्यसैले न बुद्धको किताबहरूमा, न हिन्दूहरूको किताबहरूमा, न मुस्लिमहरूको किताबहरूमा, न कुनै धर्म मान्ने किताबमा चाहिँ भविष्यवाणी भन्ने कुरा नै छ, बाइबलमा मात्र छ। बाइबलमा किटान गरेर छ, ठाउँ समय नाम सबै तोकिएको छ, अनि सब पुरा भए। त्यसैले विश्वास नगर्नेलाई बहानै छैन, मूर्ख हो जसले परमेश्वरको वचन सुनेर उसले विश्वास गर्दैन, दोषी ठहरिन्छ। त्यसैले परमेश्वरले एकदम सत्यतामा न्याय गर्नुहुनेछ। कसैले पनि मलाई त थाहा थिएन भन्न पाउँदैन, किन थाहा थिएन? यसैया 13 म चाहिँ अब अझ भविष्यवाणीका एउटा लामै खण्ड पढ्न लागिरहेछ, ख्रिस्टको दोस्रो आगमनको भविष्यवाणी। अनि यो ठाउँमा चाहिँ बाबिलोन भन्ने एउटा ठूलो राज्यलाई उहिले नै परमेश्वरले न्याय गर्न लाग्नु भएको थियो, अनि बेबिलोनलाई अथवा बाबेललाई न्याय गर्नलाई चाहिँ हालको इरान भन्ने देशलाई प्रयोग गर्नुभयो है, बाबिल भनेको इराक हो है। अनि तर उहाँले त्यो कुरा गर्नुहुँदाखेरि चाहिँ त्यति मात्र होइन, म त संसारै पनि न्याय गर्छु यति भनेर परमेश्वरले चाहिँ त्यो कुरा गर्दाखेरि ठूलो कुरा पनि गर्नुहुन्छ, एउटा सानो कुरा गर्दाखेरि उहाँले एउटा ठूलो पछि हुने कुरा पनि गर्नुहुन्छ। त्यही बेला हुन लाग्यो एउटा घटनाको भविष्यवाणी दिँदा धेरै पछि हुने संसारकै न्यायको घटना पनि लेख्नु भएको छ। सुन्नुहोस् 13:3 मैले परमप्रभु भन्दै हुनुहुन्छ, मेरा पवित्र गरिएकाहरूलाई आज्ञा दिएको छु, मैले आफ्नो रिसका निम्ति मेरा शूरवीरहरूलाई बोलाएको पनि छु, अर्थात उनीहरूलाई जो मेरो सर्वश्रेष्ठतामा रमाउँछन्। परमेश्वरले न्याय गर्दाखेरि उहाँको स्वर्गदूतहरू पनि हुन्छन् उहाँको साथमा, अनि उहाँको हजारौं हजारौं विश्वासीहरू पनि हुन्छन् उहाँको साथमा। 4 पहाड़हरूमा धेरै धेरै मानिसहरूको जस्तो भीड़को आवाज, भेला भएका जाति जातिका राज्यहरूको खैला बैला पूर्ण कोलाहल, सेनाहरूका परमप्रभुले लड़ाई गर्ने सेना भर्ना गर्नुहुन्छ, उनीहरू टाढा देशबाट आकाशको छेउबाट आउँछन्। परमप्रभु उहाँका क्रोधका हतियारहरू लिएर सारा देश, सारा संसार भनेको नाश गर्न आउनुहुन्छ। तिमीहरूले रोई कराई गर, किनभने परमप्रभुको दिन नजिकै छ। महासंकष्ट कुरा गर्दैछ, विनाशको रूपमा यो सर्वशक्तिमानबाट आउनेछ, यसकारण सबै हातहरू लल्याक लुलुक हुनेछन्। मै हुँ भन्नेहरू डराउनेछन् भनेको, र हरेक मानिसको हृदय पग्लनेछ, अनि तिनीहरू भयभीत हुनेछन्। वेदना र शोकहरूले तिनीहरूलाई पक्रनेछन्। सुत्केरी व्यथामा परेकी स्त्रीलाई झैं तिनीहरू पीड़ित हुनेछन्। तिनीहरू छक्क परेर एकअर्कालाई हेर्नेछन्। तिनीहरूका अनुहारहरू ज्वालाहरू झैं हुनेछन्। पहिले भनेको डरले नौपल हेर, देश उजाड पार्न भनी क्रोध र बल्दो रिसले क्रूर भएर परमप्रभुको दिन आउँदैछ, अनि उहाँले त्यसका पापीहरूलाई त्यसबाट नाश पार्नुहुनेछ। किनकि आकाशका ताराहरू र त्यसका नक्षत्रहरूले आफ्नो ज्योति दिने छैनन्। सूर्य झुल्कँदा झुल्कँदै अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो ज्योतिको चमक दिने छैन। अनि म संसारलाई त्यसको दुष्टताको कारणले र दुष्टहरूलाई तिनीहरूको अधर्मको कारणले दण्ड दिनेछु, अनि म घमण्डीहरूको हठीपना खतम गरिदिनेछु र अत्याचारीहरूको अहंकार तल झारिदिनेछु। म मानिसलाई निखुर सुन भन्दा मानिसलाई ओपिरको सुन भन्दा दुर्लभ तुल्याइदिनेछु। यसकारण म आकाशहरू हल्लाउनेछु अनि सेनाहरूका परमप्रभुको क्रोधमा र उहाँको बल्दो रिसको दिनमा पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ। प्रभु येशु ख्रीष्ट 2000 वर्ष अगाडि आउनुहुँदा त यस्तो केही पनि गर्नु भएन। उहाँ चाहिँ एउटा नम्र, एउटा ऊन कत्रनेको सामु एउटा लाटो भेडा झैं आउनुभयो भनेछ। अनि उहाँ चाहिँ बलिको रूपमा एउटा पाठो को रूपमा उहाँ क्रुसमा मर्नुभयो। त्यो चाहिँ उहाँको पहिलो आगमन थियो। तर दोस्रो आगमनमा चाहिँ उहाँ गर्जिने सिंहको रूपमा आउनुहुनेछ। उहाँ शासन गर्ने फलामको डण्डाको शासनले हिर्काउने भयानक राजाहरूको राजाको रूपमा आउँदै हुनुहुन्छ। उही प्रभु हो, उहाँले अनुग्रह देखाउनु भयो, विश्वास नगर्नेहरूलाई चाहिँ उहाँको क्रोध देखाउनुहुनेछ। एउटै परमेश्वर योएल को 3 अध्याय को 15 र 16 मा पल्टाउनुहोस्। यो चाहिँ 1217 पन्नामा छ, 1217 पृष्ठमा पल्टाउनु होला। योएल 3 अध्याय को 15 र 16 पद, 1217 पन्नामा अनि योएल 3 को 14 पनि पढ्नेछु म। निर्णयको बेसीमा एउटा ठाउँ नै तोकिएको छ, एउटा ठुलो फाँटको ठाउँको उल्लेख भएको छ। बेसी, निर्णयको बेसी, यहाँ अन्तिम उहाँले गर्ने जातिहरूमाथिको फैसलाको बेसीमा, भीडहरूमाथि भीडहरू भनेपछि त्यहाँ ठूलै संख्यामा मानिसहरू जम्मा हुनेछन्। किनकि निर्णयको बेसीमा परमप्रभुको दिन नजिकै आएको छ। 15 पद, सूर्य र चन्द्रमा अध्यारा हुनेछन् अनि ताराहरूले आफ्नो चमक दिने छैनन्। 16 पद, अनि परमप्रभु सियोनबाट गर्जन हुनेछ र यरुसलेमबाट आफ्नो स्वर सुनाउनुहुनेछ, अनि आकाश र पृथ्वी हल्लनेछन्, तर परमप्रभु आफ्नो प्रजाको शरणस्थान र इजरायलीहरूको किल्ला हुनुहुनेछ। उहाँ चाहिँ, उहाँको दोस्रो आगमन चाहिँ इजरायल माने हुनेछ है, अनि आकाश र पृथ्वी समेत उहाँले हल्लाउनुहुनेछ। मिकाको पुस्तकमा पल्टाउनुहोस् त, 1234 पन्नामा मिकाको 1 अध्यायको 3 र 4 पद पढ्नलाई रहेछ। मिका 1:3-4 लेखेको छ, किनभने हेर परमप्रभु आफ्नो ठाउँबाट निस्केर आउनुहुन्छ, उहाँ तल ओर्ली आउनुहुनेछ, र पृथ्वीका उच्च स्थानहरू कुल्चन हुनेछ अनि उहाँ मनी पहाड़हरू पग्लनेछन् बेसीहरू चिरा पर्नेछन् ती आगोको सामु मैन झै र ओह्रालोमा पोखिएको पानी झै हुनेछन्। यो बयान त भयानक छ। तपाईँले कहिले पहाड़हरू पग्लेर मैन झै बगिरहेको देख्नु भएको छ? एक दिन त्यस्तो हुने वाला छ। उहाँ आउनुहुन्छ भनेछ, उहाँ ओर्लन हुनेछ तल, उहाँ आफ्नो ठाउँबाट भनेपछि स्वर्गबाट आउनै हुनुहुन्छ भनेछ। प्रष्टै भाषामा सपन्यायको तीन अध्यायमा पनि 1250 पृष्ठमा, सपन्याय तीन अध्याय 1250 पृष्ठमा, अनि सपन्याय तीन अध्यायको 8 पदमा लेखेको छ, यसकारण जुन दिनमा म शिकार गर्न उठ्नेछु त्यस दिनसम्म तिमीहरूले मलाई पर्खी बस्छ, परमप्रभु भन्नुहुन्छ, किनभने तिनीहरूमाथि मेरो क्रोध मेरो सारा बल्दो रिस खन्याउन भनी राज्य राज्यलाई बटुल्ने, जाति जातिलाई भेला गर्ने मेरो निर्णय हो। त्यो निर्णयको बेसीमा संसारको देश देशका शासकहरू कप्तानहरू है लडाई गर्नलाई उनीहरू एउटा ठाउँमा भेला हुन्छन् भनेर छ। अनि जब उनीहरू त्यो ठाउँमा भेला हुन्छन् परमेश्वरले परमप्रभु आउनुहुन्छ र उहाँले चाहिँ उनीहरूलाई नष्ट गर्नुहुन्छ, किनकि मेरो जलनको आगोले सम्पूर्ण पृथ्वी भस्म हुनेछ। तपाईँलाई म एउटा चित्र देखाउनेछु।
मेरो झोला यो ठाउँ जहाँ यो घटना हुनेछ त्यसको फोटो मैले लिएर आएको छु तपाईँलाई देखाउनलाई।
यो बाइबलमा एकदम महत्वपूर्ण आगमवाणी हो कि उहाँको दोस्रो आगमनमा जब आउनुहुन्छ त्यो बेलामा चाहिँ संसारका सबै राष्ट्रहरूको सेनाहरू एक ठाउँमा भेला भएको हुन्छ अनि जुन ठाउँमा भेला हुन्छन् उनीहरू एउटा विशेष उद्देश्य अनि वास्तवमा यो शैतानले उनीहरूलाई त्यो गराएको हुन्छ प्रकाशको पुस्तकमा उल्लेख छ। अनि त्यो ठाउँ चाहिँ मेगिडो भन्ने ठाउँ हो, जिज्रेल पनि भन्छ, अनि इजरायलको एउटा ठूलो फाँट हो। यो फोटो तपाईँले हेर्नुहोस् त, यही बेसीको कुरा गरिरहेछ बाइबलमा है। अनि यही बेसीमा चाहिँ उनीहरू सब भेला हुनेछ। यसको उत्तरपट्टि चाहिँ नासरत पर्छ है, अनि यसको पश्चिम किनारमा चाहिँ कार्मेल डाँडा पर्छ, जहाँ चाहिँ यदि पुरान नियम पढ्नु भएको छ भने त्यहाँ एलिया अगमवक्ताले बाल देवताका यी झुटा अगमवक्ताहरू दोषी ठहराएका थिए। तलतिर भएको यो बेसीलाई चाहिँ मेगिडो, त्यसैले त्यहाँ हुने अन्तिम त्यो भेला हो राई र लडाईँलाई चाहिँ हारमेगेडोनको लडाईँ भन्छ। अनि संसारको मान्छेहरूलाई थाहा छ यो बाइबलबाट, अन्तिम लडाईँ चाहिँ यहाँ हुन्छ भनेर थाहा छ। अनि त्यसैले आज पनि पत्र पत्रिकाहरूमा यदि कुनै ठूलो लडाईँ हुन लाग्यो भने, देश विदेश राज्य राज्यहरू चाहिँ मिलेर अब फेरि विश्व लडाईँ हुन लाग्यो भने उनीहरूले भन्छ ओहो हारमेगेडोनको लडाईँ आइपुग्यो कि भनेर चाहिँ पत्र पत्रिकाहरूमा चाहिँ लेख्छन्। उनीहरूले बाइबल त विश्वास गर्दैनन्, तैपनि अन्तिम ठूलो लडाईँ चाहिँ ल हारमेगेडोन बाइबलमा भनेकोले चाहिँ संसारले पनि भन्छन् हारमेगेडोन आउन लाग्यो भन्छ है। त्यसैले मेगिडो यो ठाउँलाई उल्लेख गरेर के भन्ने हुनुहुन्छ 8 पदको बीचमा, मेरो सारा बल्दो रिस खन्याउन भनी राज्य राज्यलाई बटुल्ने, जाति जातिलाई भेला गर्ने मेरो निर्णय हो यो बेसीमा, किनकि मेरो जलनको आगोले सम्पूर्ण पृथ्वी भस्म हुनेछ। अब हग्गईको पुस्तकमा पनि जाउँ, अझ थुप्रै बाँकी छन् अगमवाणीहरू। 1253 पन्नामा जानुहोस्, 1253 हग्गईको 2:1-9 म पढ्नेछु। हग्गईको पुस्तक 2:1। सातौं महिनाको 21 दिनमा भविष्यवक्ता हग्गईद्वारा परमप्रभुको यसो भन्ने वचन आयो, अब यहुदाका राज्यपाल सल्तियलका छोरा यरुबाबेललाई योसादाकका छोरा महापुजारी योशुलाई र यस जातिको बाँकी रहेको भागलाई यसो भन, तिमीहरू मध्ये को बाँकी रहेको छ जसले यो भवन यसको पहिलो महिमामा देखेको छ। अब म पढ्नु बाँकी पढ्नु अगाडि चाहिँ तपाईँलाई एउटा कुरा यसको पृष्ठभूमि बताइदिउँ है। इजरायलमा सुलेमान राजाको पालामा आएर भनेको प्रभु येशू आउनुभन्दा 950 वर्ष जति अगाडि चाहिँ एउटा मन्दिर बनाउन लगाइएको थियो ढुङ्गाको, भित्र चाहिँ अति सुन्दर थियो, सुनै सुन थियो। त्यहाँ भेट हुने पालकै सन्दुकलाई ल्याइएको थियो, त्यहाँ होम बलि, अन्न बलि अनि मेल बलि, पाप बलि, दोष बलि यिनीहरू चढाइन्थ्यो। त्यो सब बलिदानले चाहिँ एक दिन येशू ख्रिस्ट आउनुहुन्छ र मर्नुहुन्छ भन्ने चित्रण दिँदै थियो। अनि त्यहाँ भित्रपट्टि चाहिँ महापवित्र स्थान थियो, त्यहाँ कोही पनि जान पाउँदैन थियो। तर महापुजारी चाहिँ वर्षको एकचोटि चाहिँ जान पाउँथ्यो, तर ऊ चाहिँ एउटा विशेष दिन, तोकिएको दिनमा, एउटा प्रायश्चितको दिन भन्ने दिनमा चढाएको बलिदानको रगत लिएर मात्र भित्र जानुहुन्थ्यो, नत्र ऊ मर्थ्यो। अनि उसले चाहिँ त्यो रगत भित्र लगेपछि अनि छर्केपछि है त्यो त्यहाँ मूर्ति सूर्ति केही पनि हुँदैन थियो, अवश्य नै त्यहाँ सन्दुक थियो, परमेश्वरको 10 आज्ञा थियो त्यहाँभित्र चाहिँ हेर्नु चाहिँ, अनि माथि चाहिँ सुनको ढकनी थियो। अनि के देखाइरहेछ भने हामी यहाँ बाहिर हुने सबै मान्छेले त्यो 10 आज्ञा तोडेका छौँ, हामी पापी छौँ, हामी मर्नुपर्ने हो, तर अर्कै मरिदिएको छ। अनि त्यसैले यो रगत जब छर्किन्थ्यो त्यो छर्किएको ठाउँलाई चाहिँ कृपाको आसन भनिन्थ्यो, परमेश्वरको अनुग्रह अब ले उहाँ बस्न सक्नुहुन्छ हाम्रो बीचमा भन्ने कुरा। अनि त्यो छर्केपछि महापुजारी बाहिर आउँथ्यो अनि सबैलाई आफ्नो हात उठाएर चाहिँ परमेश्वरले हामीलाई क्षमा दिनुभएको छ भन्थ्यो। अनि यो चाहिँ हरेक साल गर्नु पर्थ्यो किनभने त्यो बोकाको रगतले हाम्रो पाप जाँदैन थियो, तर एक दिन येशू आएर चाहिँ आफ्नै रगतले हाम्रो पाप क्षमा हुनेछ भन्ने कुरा चाहिँ देखाइरहेको थियो। अनि यस्तो भयो, जब येशू आउनुभयो र कल्वरी डाँडामा उहाँलाई क्रुसमा झुन्ड्याइयो, अचम्मको कुरा भयो। जुन त्यो भित्रको ठाउँ जहाँ कोही पनि जान पाउँदैन थियो, जुन भने त्यहाँ बाक्लो पर्दा थियो, त्यो पर्दा चाहिँ माथि टुप्पादेखि तलसम्म च्यातियो, माथिबाट परमेश्वरले च्यात्नु भएको, मान्छेले च्यात्न खोजे भए त तल तै पनि यति बाक्लो थियो त्यो है, एक हातभन्दा बढी बाक्लो थियो भने त्यो पर्दा है। अनि तर त्यो माथिबाट तल च्यातियो, यसको मतलब उहाँको रगतले गर्दा हामी चाहिँ अब भित्र परमेश्वरको उपस्थितिमा जान सक्छौ भन्ने कुराको चित्रण थियो। अब फर्केर जाउँ, प्रभु आउनुभन्दा 950 वर्ष अगाडि त्यो बनाएको मन्दिर अति नै सुन्दर थियो, सुलेमान राजाको पालामा बनाइएको। अनि के भयो भने तर ती इजरायलीहरू त्यो मन्दिरमा त एकदम मख थिए है, हाम्रो जस्तो मन्दिर कसको छ भन्ने, तर उनीहरू चाहिँ परमेश्वरलाई चाहिँ आदर गर्न बिस्तारै सेलाउँदै सेलाउँदै गए। जहिले पनि त्यही खतरा चाहिँ हाम्रो जीवनमा पनि, सुरुमा हामी एकदम जोसिलो हुन्छ नि, सेलाउँदै सेलाउँदै जाने जहिले पनि खतरा छ। इजरायलीहरू त्यस्तै भयो, उनीहरू पश्चाताप गर्नु पर्थ्यो, गरेन। अगमवक्ताहरू आए, उनीहरूको दोष देखाइदिए, पश्चाताप गर भने मान्दैनन्। अनि परमेश्वरले भन्नुभयो ल अब चाहिँ म बेबिलोनीहरूलाई पठाइदिनेछु र तिमीहरूलाई चाहिँ सबैलाई पक्रेर लानेछ र उनीहरूको देशमा तिमीहरूलाई चाहिँ कमारा कमारी बनाउनेछ। अनि तिमीहरूले यो मन्दिर मन्दिर भनेर तिमीहरू यो मन्दिरलाई खुबै ठुलो मानिरहेछौ, तर मन्दिरको परमेश्वरलाई चाहिँ ठुलो मानिरहेछन्, यो मन्दिरमा भत्काउन लगाउनेछ परमेश्वरले त्यस्तो भन्नु। त्यसैले बाइबल 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 भनेर बाइबललाई पूजा गर्ने होइन, यो बाइबलको परमेश्वरलाई आदर गर्दैन, उहाँले भन्नुभयो कुरा हामी मान्दैनौँ भने यो बाइबललाई चाहिँ होइन, यो बाइबल केही पनि होइन। त्यो अर्थमा चाहिँ त्यो मन्दिर पनि केही पनि थिएन, मन्दिरलाई भत्काइदिनु भयो, आगोले नष्टै भयो। अनि के भयो भने इजरायल चाहिँ 70 वर्षको लागि चाहिँ उनीहरू परदेशमा कैदमा बस्नु पर्यो। त्यही बेलामा दानियल भन्ने विश्वासी परदेशमा प्रधानमन्त्री बनेको है, त्यही बेलामा चाहिँ मर्दकै एस्तरको पुस्तक लेखिएको घटनाहरू त्यहाँ छन्, एज्रा नेहेमियाको पुस्तक घटना। तर के भयो भने परमेश्वरको प्रतिज्ञा थियो 70 वर्षपछि चाहिँ तिमीहरूले पश्चाताप गर्नेछौ, परमेश्वरलाई अगाडिबाट थाहा हुन्छ कि 70 वर्ष अगाडि त तिमीहरू गर्दैनौ 70 वर्षपछि चाहिँ तिमीहरू मलाई खोज्न थाल्नेछ, तिमीहरू पुरा हृदयले खोज्न थाल्नेछौ अनि मलाई भेट्टाउनेछौ अनि म तिमीहरूलाई दया देखाउनेछु। अनि ठ्याक्कै त्यही भयो, 70 वर्षपछि 50,000 यहुदीहरू फर्केर आए, ध्वस्त भएको छ उनीहरूको घरहरू, यरुसलेम सहर एकदम खत्तम छ, अनि उनीहरूले एकदम प्रिय मानेको त्यो मन्दिर ढुङ्गै ढुङ्गा छ। के गर्ने अब? उनीहरूले निर्माण गर्न थाले। परमेश्वरले भन्नुभयो, यरुबाबेल, शियालतेल, यहोशु उनीहरूको नामहरू चाहिँ तिमीहरू सबै मिलेर चाहिँ त्यो भवन बनाओ। अनि उनीहरूले त्यो भवन बनाए 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 बनाए, तर बनाएर उनीहरूले जुन दिन त्यो समर्पण गर्ने दिनमा कस्तो भयो भने, जवानहरूले हेर्दाखेरि ओहो हाम्रो मन्दिर बन्यो भन्दै थियो, तर बुढा पाकाहरू त रुन थाले। किन होला? किनभने उनीहरूले सोलेमानको मन्दिर देखाएको थिए, अनि त्यसको तुलनामा त यो मन्दिर त केही न केही जस्तो लाग्यो उनीहरूलाई। अनि उनीहरूलाई त्यो पुरानो पहिलाको याद आएर, अनि हाम्रो पापहरूले गर्दाखेरि यस्तो अवस्थामा हामी पुग्यो भनेर उनीहरू रुन थाले। अब तपाईँले बुझ्नुहुन्छ, तर परमेश्वरले भन्नुभयो निराश न हो, यो यति केही न केही जस्तो देखिन्छ नि यो मन्दिर, एक दिन त्यो भन्दा भव्य मन्दिर हुनेछ। अनि त्यो चाहिँ दोस्रो आगमनको कुरा हो, अनि त्यो कुरा चाहिँ हामी पढ्न लागेछौँ। अहिले चाहिँ जुन ठाउँमा मन्दिर थियो नि त्यहाँ मन्दिर छैन। अर्कै कुरा छ, म एउटा अर्को फोटोमा देखाउँछु, मैले ल्याएको छु, तर पढौँ पहिला यो है। यो दोस्रो मन्दिर सुलेमानको जस्तोको मन्दिर भव्य छैन, रोइरहेछ बुढाहरू। हेर्नुहोस् यहाँ 2 अध्यायको 3 पद, तिमीहरू मध्ये को बाँकी रहेको छ, कुन चाहिँ को चाहिँ बुढा पकाहरू छ यहाँ, जसले यो भवन यसको पहिलो महिमामा सुलेमानको पालामा देखेको छ, अनि अहिले तिमीहरू यसलाई कस्तो देख्दछ? तिमीहरूका आँखाहरूमा त्यसको तुलनामा, सुलेमानको मन्दिरको तुलनामा यो अहिलेको मन्दिर केही पनि होइन जस्तो छ, होइन र भन्नुहुन्छ परमप्रभु। तर अब हे यरुबाबेल, त्यो बेलाको अगुवा, बलिया हो परमप्रभु भन्नुहुन्छ, अनि हे महापुजारी यहोशु, योसादाकको छोरा, बलिया हो। हामीलाई पनि यही हो, हामी कमजोर होला, हामी थोरै होला, तर बलियो हुनुहोस्। अनि यस देशका हे सबै मानिसहरू हो, बलिया हो र काम गर, परमप्रभु भन्नुहुन्छ। 1253 पन्नामा छु म, अनि हग्गईको 3 अध्यायको 4 पदमा पढ्दैछु। परमप्रभु भन्नुहुन्छ, किनकि म तिमीहरूको साथमा छु, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। एउटा सानो समूह छ है, 50,000 भन्ने धेरै होइन, लाखौं यहुदीहरू बाहिर पुगेका थिए, 50,000 मात्र परमेश्वरको इच्छा खोज्दै उनीहरू जम्मा भएको थिए। अनि तिमीहरू निराश नहो, किनकि म नै तिमीहरूको साथमा छु। परमेश्वरलाई हाम्रो बल चाहिएको छैन, यत्रो आकाश फिजाउने परमेश्वरलाई तपाईँको बल के काम है? परमेश्वरलाई खालि तपाईँको विश्वास र उहाँमाथि भरोसा गर्दै उहाँलाई आदर गर्ने एउटा नम्र हृदय चाहिएको छ। 5 वचन सुन्नुहोस्, जुन वचन मैले तिमीहरूसित तिमीहरू मिश्रबाट निस्केर आउँदा बाचाको रूपमा बाँधेको थिएँ, त्यस वचन अनुसार मेरो आत्मा तिमीहरूको साथमा रहनुहुनेछ, नडराओ। 6 पद, अब 81 उहाँले चाहिँ दोस्रो आगमनको कुरा गर्नुहुन्छ, किनभने सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, अझै एकपल्ट थोरै समयपछि म आकाश, पृथ्वी, समुद्र, सुक्खा भूमिलाई हल्लाइदिनेछु, अनि म सबै जातिहरूलाई हल्लाउनेछु। मलाई त एउटा रुख हल्लाउनु पनि गाह्रो गाह्रै पर्छ, सक्नुहुन्छ तपाईँले? जानु न त्यहाँ ओखर बजारको त्यो रानी सल्लाहलाई समातेर हल्लाउनुहोस् त, सक्नुहुन्छ? हावाले चाहिँ अलिअलि हल्लाउँछ है, तर यहाँ त परमेश्वरले आकाश, पृथ्वी, समुद्र, सुक्खा भूमिलाई हल्लाउनुहुनेछ, अनि म सबै जातिहरू, सबै मानिसहरूलाई पनि हल्लाउनुहुनेछ, थरथर पार्नुहुनेछ उनीहरूलाई, अनि सबै जातिहरूको चाहना आउनेछ। उहिलेदेखि आउनुहुने, आउनुपर्ने दोस्रो आगमन येशु ख्रिस्टको आउनेछ, अनि म सुन्नुहोस् यस भवनलाई महिमाले भरिदिनेछु, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। चाँदी मेरो हो, सुन मेरो हो, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। यस पछिल्लो भवन भनेको अब दोस्रो आगमनमा एउटा भवन हुनेछ, इजरायलमै हुनेछ। यस पछिल्लो भवनको महिमा चाहिँ पहिलो भवनको भन्दा बढी हुनेछ, सुलेमानको भवन भन्दा राम्रो हुनेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। अनि यस ठाउँमा भनेको इजरायलमा, यरुसलेममा म शान्ति दिनेछु। तर अहिले त त्यस्तो छैन, अहिले यरुसलेममा शान्ति छैन। यो चित्र हेर्नुहोस् यरुसलेमको, त्यति राम्रो फोटो अलिक छैन यो, तर अलिक टाढाबाट ठिकठिकै देखिन्छ होला। यो हो 1-2 वर्ष अगाडि खिचेको यरुसलेमको फोटो है। अनि यो फोटो खिच्नेले यो छापेर मलाई दिनुभएको हो. उहाँलाई मलाई थुप्रै फोटोहरू दिनुभएको छ, यरुसलेमको, इजरायलको, गालिलको, होइन, मेगिडोको, होइन. अनि यो फोटोको बीचमा के देख्नुहुन्छ? एउटा टल्किरहेको केही न केही देख्नुहुन्छ, एउटा गोलो छाना भएको भकुण्डोको आधा भाग जस्तो, टोपी जस्तो छाना भएको एउटा भवन देखिन्छ. त्यो चाहिँ मुसलमानहरूको एउटा मस्जिद हो. उनीहरू येशु प्रभुलाई मान्दैन, उनीहरू क्रिस्चियनहरूलाई मार्छन्. मेरो आफ्नै एउटा मुसलमान साथीले मसँगै अमेरिकामा पढ्दाखेरि हामी खाना खाँदै गर्दा उसले के भन्यो भने, तरेश तिमीलाई थाहा छ मैले तिमीलाई मारेँ भने त म स्वर्ग जान्छु. मेरो साथीले भनेको. अब शत्रु किन चाहियो मलाई? साथीले जस्तो भन्छ भने होइन. तर अब मुसलमानहरू यस्तो हुन्छन्, उनीहरू चाहिँ क्रिस्चियनहरूलाई विरोध गर्छन्, यहुदीहरूलाई पनि विरोध गर्छन्. अब त्यो जुन ठाउँमा उनीहरूको यो मस्जिद छ, अब सुन्नुहोस् है, त्यही ठाउँमा चाहिँ पहिला सुलेमानको मन्दिर थियो हो, यही ठाउँमा मन्दिर थियो, अरू ठाउँमा होइन. अनि त्यही ठाउँमा त्यो सुलेमानको मन्दिर भत्काइयो बाइबिलोनहरूले. अनि त्यसपछि एजरा नेहमायाको पालामा फेरि त्यहाँ मन्दिर बनाए यहुदीहरूले, तर सुलेमानको जस्तो पाला जस्तो राम्रो भएन. अनि उनीहरूलाई चाहिँ ओहो पहिलाको पो राम्रो थियो जस्तो लाग्यो. तर परमेश्वरले भन्नुभयो बलिया हो, निराश न हो, पछि अर्को मन्दिर हुनेछ यहाँ जुन चाहिँ पहिलाको भन्दा ज्यादै ज्यादै भव्य हुनेछ, अनि त्यो बेलामा चाहिँ यो इजरायलमा शान्ति हुनेछ. अब मलाई भन्नुहोस् त्यही ठाउँमा त्यहाँ कसरी मन्दिर बन्ला जब त्यहाँ चाहिँ मुसलमानहरूको मस्जिद छ? बुझ्दै हुनुहुन्छ? अनि त्यसैले हो खबर पत्रिकाहरूमा रेडियोहरूमा चाहिँ यहुदीहरू इजरायलीहरूसँग चाहिँ यी अरबी राष्ट्रहरू रिसाइरहेको र इजरायलीहरू अरबी राष्ट्रहरूसँग नमिलेको यही सानो टुक्रा जमिनको लागि जहाँ चाहिँ परमेश्वरको मन्दिर हुनेछ एक दिन. अब कसरी हुनेछ? यसो हेर्दा त असम्भव देखिन्छ है. त्यो मन्दिर भत्कायो भने बढेमाको लडाइँ होला भनेर सबैजना तर्सिरहेछ. तर इजरायलले चाहिँ त्यो ठाउँमा आफै एउटा मन्दिर हामी बनाउने भनेर चाहिँ तम्सिरहेछन्. अनि त्यो मन्दिरको लागि चाहिने विभिन्न सामग्रीहरू चाहिँ बनाइसक्यो, जस्तो कि पहिला पनि भनेको थिएँ 40 किलो भन्दा बढी निखुर सुनको 7 हाँगा भएको सामदान उनीहरूले बनाइसक्यो, के अरे 10 लाख डलर पर्ने. त्यसको पनि फोटो एक दिन ल्याउनु पर्ला तपाईँले. त्यो चाहिँ त्यो मन्दिरकै बाहिरपट्टि, बाहिर भन्नाले अलिकति परे हो, तर यहुदीहरू बस्ने भागमा त्यो राखिएको छ. यरुसलेम कस्तो भएको छ भने टुक्रा टुक्रा पारिएको छ क्या. एक टुक्रामा चाहिँ अरबियनहरू बस्छन् मुसलमानहरू, एक टुक्रामा चाहिँ आर्मेनियनहरू बस्छन् अर्कै समूह, अनि एक टुक्रामा चाहिँ यहुदीहरूलाई. अनि साँच्चै नै यस्तै हुने थियो भनेर बाइबल भविष्यवाणी पनि थियो, तर त्यसैले त्यहाँ झगडा मात्र छ. तर एक दिन चाहिँ यहाँ शान्ति दिनेछु भन्नुहोस्, त्यो त दोस्रो आगमन हो. अब अर्को ठाउँमा पल्टाउँ, जकरिया 2 अध्यायमा 1256मा 1256 जकरिया 2 अध्याय को 10 पदमा घरिघरि प्रभुले चाहिँ म फेरि आउनेछु भन्नुभएको छ. उहाँको दुई पटक हुनुपर्ने रहेछ आगमन. एक पटक चाहिँ उहाँ हाम्रो लागि क्रुसमा मर्नको लागि, दोस्रो पटक चाहिँ उहाँले संसारलाई न्याय गर्न र राज्य गर्नलाई. तर उहाँले न्याय र राज्य गर्न पहिला चाहिँ शत्रुलाई उहाँले पुरै साफ गर्नुपर्छ. त्यसैले 2 अध्यायको 10 पदमा हे सियोनकी छोरी भनेको इजरायललाई भन्दैछ, गीत गा र रमा. आज त रोइरहेछ, किनकि हेर म आउँछु र तेरो बीचमा बास गर्नेछु परमप्रभु भन्नुहुन्छ. अनि त्यस दिन धेरै जातिहरू परमप्रभुसँग मिल्नेछन् र मेरो प्रजा हुनेछन्, अनि म तेरो बीचमा बास गर्नेछु र सेनाहरूको परमप्रभुले नै मलाई त कहाँ पठाउनु भएको रहेछ भनी तैँले जान्नेछस्. 12 पद अनि पवित्र देशमा परमप्रभुले आफ्नो भाग यहुदालाई, आफ्नो अधिकारमा लिनुहुनेछ र यरुसलेमलाई फेरि चुन्नुहुनेछ। हे सबै प्राणीहरू हो, परमप्रभुको सामु चुपचाप बस, किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट भनेको स्वर्गबाट जागी उठ्नु भएको छ। त्यस्तै गरी जकरिया आठको तेइस पदमा, जकरिया आठको तेइस, यहाँ लेखिएको छ, सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, ती दिनहरूमा यस्तो हुनेछ, अन्य जातिहरूका सबै भाषाहरूबाट दसजना मानिसहरूले पक्रनेछन्, एउटा यहुदी मानिसको वस्त्रको किनार यसो भन्दै पक्रनेछन्, हामी तिमीहरूसित जानेछौ किनभने हामीले सुनेका छौ परमेश्वर तिमीहरूको साथमा हुनुहुन्छ। साँच्चै प्रभु येशु इजरायलमा महिमित शरीरमा आउनुहुनेछ र इजरायललाई चाहिँ, यरुसलेमलाई संसारको राजधानी बनाइनेछ, अनि भौगोलिक हिसाबले पनि केन्द्रमै पर्छ संसारको, तीन महादेशहरूको बीचमा, अनि उहाँले राज्य गर्नुहुनेछ। चौध अध्यायको पाँच पदमा पनि, जकरिया चौधको पाँच, हुन त चौधको एकदेखि नै पढौँ है, अनि जुन तपाईँलाई यो चित्र पहिला देखाएँ नि, फेरि यो यो बेसीको कुरा आउँछ, फेरि यो ठाउँमा परमेश्वरले सबैलाई भेला गराउनुहुन्छ अरे। कसरी भेला हुन्छ भने उनीहरू चाहिँ आफै भेला भइरहेको सोचिरहेछ, उनीहरू चाहिँ एउटा ठुलो लडाईँको लागि भेला हुन्छ, इजरायललाई नष्ट गर्न खोज्छ, प्रभु येशू आउनुहुन्छ है। चौध अध्यायको एक पद, हेर परमप्रभुको दिन आउँछ अनि तेरो लुटको माल तेरो बीचमा बाँडिनेछ। दुई पद, किनकि किनभने म सबै जातिहरूलाई यरुसलेमको विरोधमा लडाई गर्न भेला पार्नेछु अनि यो शहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरू भ्रष्ट पारिनेछन् अनि यस शहरको आधा भाग निस्केर कैदमा जानेछ अनि यस प्रजाका बाँकी रहेका मानिसहरू यस शहरबाट नष्ट पारिने छैनन्। भनेपछि सबै इजरायली मर्ने छैन, एक तिहाई बाँच्नेछ वास्तवमा, अनि त्यो चाहिँ जकरियाकै के अरे तेह्र अध्यायको आठ पदमा छ, तेह्र अध्यायको आठ पदमा हेर्नुहोस् त, अनि यस्तो हुनेछ सारा देशभरि यसमा दुई भाग नाश हुनेछन् र मर्नेछन् तर यसको तेस्रो भाग चाहिँ छोडिनेछ, परम प्रभु भन्नुहुन्छ। नौ पद, अनि यो त्यो तेस्रो भाग म आगोबाट भएर लैजानेछु र चाँदी खारिए झैं म तिनीहरूलाई खार्नेछु अनि सुन जाँचे झैं म तिनीहरूलाई जाँच्नेछु, तिनीहरूले मेरो नाम पुकार्नेछन् अनि म तिनीहरूको पुकार सुन्नेछु, म भन्नेछु यो मेरो प्रजा हो अनि तिनीहरूले भन्नेछ परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ। आजसम्म इजरायलले यस्तो गरेकै छैन, इजरायलले प्रभु येशूलाई आफ्नै मसीहालाई क्रुसमा टाङ्गियो है, अनि आजसम्म पनि इजरायल अविश्वासमै छ, थोरै विश्वासीहरू छन् पावल पत्रुस यूहन्ना जस्तै, तर अधिकांश चाहिँ अविश्वासमा छन्, अनि यो ठूलो सात वर्षको संकष्टद्वारा चाहिँ उनीहरू चाहिँ आगो भएर जानेछन्, चाँदीलाई खारे चाहिँ खार्नुहुनेछ, दुई तिहाई नाश हुनेछन्, एक तिहाईले चाहिँ विश्वास गर्नेछन् र प्रभुको आगमन हुनेछ भनेको छ। तीन पद हेर्नुहोस्, तब के हुनेछ, चौध अध्यायको तीन पद, तब परमप्रभु निस्कनुहुनेछ स्वर्गबाट र लडाईँको दिनमा उहाँले लडाईँ गर्नुभए चाहिँ ती जातिहरूको विरोधमा लडाईँ गर्नुहुनेछ। यही बेसीको कुरा आउन थाल्छ भाइ, यहाँ हुने आर्मगेडनको लडाई हो, अनि त्यस दिन उहाँका पाउहरू जैतुन डाँडामाथि उभिनेछन्। त्यो भनेको चाहिँ कहाँ हो भने यो चाहिँ यरुसलेम भयो, यरुसलेमको पूर्वपट्टि है चाहिँ जैतुन डाँडा छ, ठिक, यो जैतुन डाँडामा खिचेको फोटो रहेछ, जैतुन डाँडामा उभिएर हेर्दा यस्तो देखिन्छ। ल हामी सबै जैतुन डाँडामा छौँ अहिले, हामी चाहिँ यरुसलेमलाई चाहिँ जैतुन डाँडाबाट हेर्दैछौँ है, अनि प्रभु येशू चाहिँ यही डाँडामा आउनुहुन्छ, पहिला है यही डाँडामा उहाँ ओर्लुहुन्छ, उहाँ स्वर्ग उचालेर जानुभएको पनि त्यही डाँडाबाट, त्यही एक अध्यायमा छ, बेथनी भन्ने गाउँ जैतुन डाँडाको नजिकैबाट, अनि यहाँ लेखिएको छ चार पद, अनि त्यस दिन उहाँका पाउहरू जैतुन डाँडामाथि उभिनेछन् जो यरुसलेमको सामु पूर्वपट्टि अवस्थित छ, अनि जैतुन डाँडा त्यसको बीचमा पूर्वतिर र पश्चिमतिर फाट्नेछ है, अहिले डाँडा छ तर त्यो डाँडा चाहिँ फाटिनेछ, हल्लाउनेछ भन्नुभएको थियो नि पृथ्वी, यहाँबाट सुरु गर्नुहुने रहेछ। अनि त्यसपछि के हुनेछ, पूर्वतिर र पश्चिमतिर फाट्नेछ फाट्नेछ, अनि एउटा अति ठूलो बेसी बनिनेछ, अनि त्यस डाँडाको आधा भाग उत्तरतिर र त्यसको आधा भाग दक्षिणतिर सर्नेछ। सब परमेश्वरले अगाडिबाट भन्नुभएको छ पाँच पद, अनि तिमीहरू मेरा पहाड़हरूको बेसीतिर भाग्नेछ, किनकि पहाड़हरूको बेसी आज के अरे आजल के अरे आजलसम्म पुग्नेछ ठाउँको नाम। जसरी तिमीहरू यहुदाका राजा उज्जियाका दिनहरूमा भुइँचालोको सामुबाट भागेका थियो त्यसरी तिमीहरू भाग्नेछौ, अनि परमप्रभु मेरा परमेश्वर आउनुहुनेछ अनि तपाईँको साथमा सबै पवित्र जनहरू पनि आउनेछन्। अनि आज पढ्दै जान सक्नुहुन्छ मलाकीको तीन अध्यायमा, नि पल्टाउ मलाकी तीनको एक र दुई, अब एक पन्ना मात्र पल्टाउनु भएको छ, मलाकी तीनको एक र दुई पदमा पढ्छौ, हेर म आफ्नो दूतलाई पठाउनेछु जसले मेरो अघि अघि बाटो तयार पार्नेछ, अनि तिमीहरू जुन प्रभुको खोजी गर्दछौ उहाँ अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ, अर्थात बाचा कति दूत जससँग तिमीहरू प्रसन्न हुन्छ, हेर उहाँ आउनुहुनेछ सेनाहरूको परम प्रभु भन्नुहुन्छ। मलाई तिनको दुई, अब तर उहाँको आगमनको दिन कसले सहन सक्छ, अनि उहाँ देखा पर्नुहुँदा को खड़ा रहन सक्छ, किनकि उहाँ सुन खार्नेको आगो र धोबीको साबुन जस्तो हुनुहुन्छ। यसरी उहाँको आगमनमा चाहिँ उहाँले न्याय गर्नुहुनेछ भनेको आगोको कुरा गर्दैछ। प्रभु येशू आफैले भन्नुभयो म फेरि आउँदैछु, मत्ती पच्चिस अध्यायमा जाउँ, अब नयाँ नियममा जाउँ, पुरान नियममा निकै समय बितायो, अब मत्ती पच्चिस अध्यायमा अनि मत्ती चौबिस अध्याय र पच्चिस अध्यायमा चाहिँ प्रभु येशूले भविष्यवाणीहरू दिनुभयो, अनि तपाईँलाई थाहा छ त्यो भविष्यवाणीहरू जुन मत्ती चौबिस र पच्चिसको उहाँले दिनुहुँदाखेरि चाहिँ उहाँ कहाँ हुनुहुन्थ्यो, उहाँ त्यो जैतुन डाँडामा हुनुहुन्थ्यो। एक्चुअली चौबिस अध्यायको चौबिस पदमा हेर्नुहोस् त, चौबिसको के अरे माफ गर्नु, चौबिस अध्यायको एक पदमा, चौबिसको एक, अनि येशु बाहिर निस्केर मन्दिरबाट जानुभयो, अनि उहाँका चेलाहरू उहाँलाई मन्दिरका बनावटहरू देखाउन उहाँ कहाँ आए, मन्दिरको ठूल्ठूलो ढुङ्गा देखाउन आए क्या, अनि येशूले तिनीहरूलाई भन्नुभयो के तिमीहरू यी सबै कुराहरू देख्दैनौ, म तिमीहरूलाई साँचो भन्दछु यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन जो फ्याँकिने छैन। त्यसैले गर्दा त होइन त्यहाँ आजसम्म त्यो मन्दिर छैन, किनभने प्रभुले भन्नुभएको अनुसार प्रभु येशूको क्रुसको मृत्युको चालिस वर्षपछि सत्तरी एडीमा होइन त्यहाँ भएको मन्दिर चाहिँ ध्वस्त पारिएको थियो। अनि प्रभुले भन्नुभयो तीन पदमा, अनि त्यसपछि तीन पदमा पढौँ, अनि उहाँ जैतुन डाँडामाथि बस्नुहुँदा भनेको ठ्याक्कै डाँडामा बसेर हेरिरहनु भएको छ यता, अनि त्यहाँ चाहिँ त्यो बेलामा यो मस्जिद थिएन, त्यहाँ त मन्दिर थियो। जैतुन डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँ कहाँ यसो भन्दै आए, हामीलाई भन्नुहोस् यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ। अब चाहिँ पच्चिस अध्यायमा हेर्नेछौ र एकतीस पदमा प्रभु येशूले अब जवाफ दिने क्रममा उहाँले बताउँदै 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 उहाँले यस्तो भन्नुभयो पच्चिसको एकतीस, तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् म मेरो महिमामा आउनेवाला छु भन्नुभयो प्रभुले, र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन् तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन्। ख्रिस्ट आफैले भन्नुभयो म चाहिँ राजाको रूपमा आउँदैछु, अनि त्यसपछि स्वर्गदूतहरूले पनि यो कुरा भन्यो। प्रेरित एक अध्यायमा पल्टाउ, प्रेरित एक अध्याय, यो चाहिँ अब जब प्रभु येशू जैतुन डाँडा बाट चाहिँ माथि स्वर्गारोहण हुनुभयो है, सुन्नु चाहिँ यहाँ प्रेरित एकको नौदेखि एक दस र एघारमा चाहिँ त्यो चेलाहरू चाहिँ आकाशतिर हेरिरहेको थियो होइन त, अनि त्यहाँ दुईजना स्वर्गदूतहरू खडा भए र के भने दस पद, अनि उहाँ माथि जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डेट लगाएर हेरिरहेका थिए, तब हेर दुईजना सेतो वस्त्र लगाएका मानिसहरू स्वर्गदूतहरू तिनीहरूको बगलमा खड़ा भए अनि उनीहरूले भने, हे गालिलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइन हुने यही येशु नै यही प्रकारले आउनुहुनेछ। स्वर्गदूतले पनि भने, उहाँ फेरि आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देखे उहाँ त्यसरी आउनुहुनेछ। त्यसपछि चेलाहरू यरुसलेममा फर्के, कहाँबाट फर्के? बाह्र पदमा लेखेछ, तब तिनीहरू जैतुन डाँडा भनिने पहाड़बाट यरुसलेम फर्के। त्यसैले येशुको स्वर्ग रहन जैतुन डाँडाबाट भएको हो, अनि त्यही डाँडामा उहाँ फर्किनुहुनेछ, जहाँबाट जानुभएको थियो त्यहीँ आउनुहुनेछ। अनि यो कुरा प्रेरितहरूले पनि भनेछन्, जस्तो कि पावलले दोस्रो थेसलोनिकी एक अध्यायमा भनेको कुरा हामी पढौं। दोस्रो थेसलोनिकी एक अध्यायमा अनि सातदेखि दस पदहरू पढ्नेछु। दोस्रो थेसलोनिकी एक अध्यायको सातदेखि दस, येशु ख्रीष्टको दोस्रो आगमन आउँदैछ। सात पद, र तिमी दुःख भोग्नेहरूलाई, भनेको मध्ये विश्वासी भएकोले सतावट भोग्नेहरूलाई, चाहे हाम्रो सासमा विश्राम दिनु परमेश्वरको निम्ति धर्मसंगत कुरा हो, हामीले चाहिँ विश्राम पाउँछ त्यो दिन। अहिले चाहिँ सतावट र दुःख कष्ट छ विश्वासीलाई, हामीलाई त धेरै छैन तर छन् संसारको विभिन्न ठाउँहरूमा। त्यस समयमा जब प्रभु येशु स्वर्गबाट आफ्ना सामर्थी दूतहरूका साथमा दन्किरहेको आगोमा प्रकट हुनुहुनेछ र के हुनेछ? र यस्तो हुनेछ, आठ पद, र परमेश्वरलाई नचिन्नेहरू र हाम्रो प्रभु येशु ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ। तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन्। दस पद, यो त्यस दिन हुनेछ जब उहाँ आफ्ना कसको साथ कसका आफ्ना पवित्र जनहरूमा महिमा पाउनका निम्ति र सबै विश्वास गर्नेहरूमा अचम्म मानिनका निम्ति आउनुहुनेछ। उहाँ आउनुहुनेछ भने यहाँ पनि लेख्यो, किनभने तिमीहरूको मध्यमा हाम्रो गवाही विश्वास गरियो। अब यो प्रकाश उन्नाइस अध्यायमा पनि छ, प्रकाश उन्नाइस अध्याय एउटा कुरा त स्पष्ट भयो होला है, प्रभु येशू फेरि आउँदै हुनुहुन्छ होइन? बाइबलले घरिघरि भन्छ प्रभु येशू पहिलोपटक चाहिँ उहाँ बेथलहेममा जन्मिनुहुनेछ, कन्याबाट कोखबाट जन्मिनुहुनेछ, यहुदाको कुलमा जन्मिनुहुनेछ, उहाँले आश्चर्य कर्महरू गर्नुहुनेछ, उहाँले रोगीहरूलाई चङ्गाई गर्नुहुनेछ होइन? अनि उहाँ चाहिँ लाई थुक्नेछन् मानिसहरूले, उहाँलाई हिर्काउनेछन्, उहाँलाई गिल्ला गर्नेछन्, उहाँलाई क्रुसमा टाँग्नेछन्, उहाँको वस्त्र फुकाल्नेछन्, उहाँको वस्त्रको लागि जुवा खेल्नेछन्, उहाँलाई भालाले घोच्नेछन्, उहाँलाई धनी मानिसको चिहानमा गाड्नेछन्, अनि उहाँ बौरी उठ्ने हुनेछ। यो त सब पूरा भइसक्यो, अब यत्रो भविष्यवाणीहरू पूरा भइसक्यो, अब यो बाँकी भविष्यवाणी पूरा हुन सक्दैन है? उहाँले प्रमाण दिइसक्नु भयो, जसरी पहिला मैले पूरा गरेँ अब बाँकी पनि पूरा गर्छु है। प्रकाश उन्नाइसको एघारदेखि एक्काइसमा हेर्नुहोस्, अनि मैले स्वर्ग खोलिएको देखेँ। यूहन्नालाई चाहिँ दर्शनमै दियो है, दर्शन भनेको चाहिँ मानव भनौँ न, उसले चाहिँ एउटा भिडियो नै देखाए जस्तो हुन्थ्यो कि है, परमेश्वरले के गाह्रो छ यस्तो देखाउनलाई होइन? अनि मैले स्वर्ग खोलिएको देखेँ, हुन त यो घटना भएको छैन तर अगाडिबाट नै त्यो भिडियो देखाइदिनु भयो। अनि हेर एउटा सेतो घोडा, अनि त्यसमाथि बस्नुहुने चाहिँ विश्वासयोग्य र सत्य भनिनुहुन्छ, एउटा विजयी लडाकु रूपमा आउँदै हुनुहुन्छ है, अनि उहाँले धार्मिकतामा न्याय र लडाई गर्नुहुन्छ। उहाँका आँखाहरू आगोको ज्वाला जस्तै थिए र उहाँको शिरमाथि धेरै मुकुटहरू थिए, अनि उहाँको एउटा नाम लेखिएको थियो जसलाई उहाँले बाहेक अरू कसैले जान्दैन थियो, अनि उहाँको रगतमा के अरे अनि उहाँले रगतमा चोपिएको पोसाक पहिरिनु भएको थियो। दोस्रो आगमन चाहिँ त्यस्तो पो छ, उहाँले चाहिँ शत्रुहरूलाई नाश गर्दाखेरि उहाँको लुगामा रगत लागेको जस्तो खालको चित्रण दिएको छ हामीले बुझ्ने भाषामा है। अनि उहाँको नाम परमेश्वरको वचन भनिन्छ, अनि सेता र शुद्ध मिहीन मलमल वस्त्र पहिरेका स्वर्गमा भएका सेनाहरू, यो विश्वासीहरू, सेता घोडाहरूमा उहाँका पछि पछि लागे, अनि यही तरवारले उहाँले जाति जातिलाई हिर्काउन् भनेर उहाँको मुखबाट एउटा लाग्ने तरवार निस्कन्छ, अनि उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ, अनि उहाँले सर्वशक्तिमान परमेश्वरको भयानक रिस र क्रोधको मध्यको कोल कुल्ची मिल्ची पार्नुहुनेछ अनि उहाँको पोसाक र उहाँको तिग्रामा एउटा नाम लेखिएको छ के नाम यस्तो नाम राजाहरूको राजा र प्रभुहरूका प्रभु अनि त्यसपछिको भयानक संहार यहाँ उल्लेख छ सत्र पददेखि अनि मैले एउटा स्वर्गदूतलाई घाममा उभिरहेका देखेँ अनि तिनले ठूलो स्वरले आकाशको बीचमा उड्ने सबै चराहरूलाई यसो भन्दै कराए चराहरूलाई किन बोलाउनु पर्यो एउटा भोजमा बोलाउनु पर्यो रहेछ कस्तो भोज हो यो हेर्नुहोस् है डरलाग्दो भोज छ महान परमेश्वरको भोजमा आओ र भेला हो कि तिमीहरूले राजाहरूको मासु मुख्य कप्तानहरूको मासु शक्तिशाली मानिसहरूको मासु घोडाहरू र तीमाथि बस्नेहरूको मासु साथै स्वतन्त्र र कमरा ठूला र साना सबैको मासु खाओ यही ठाउँमा भेला भइरहन्छ यो सबै सेनाहरू आर्मगेडनको लडाईँको कुरा है अनि तपाईँलाई यदि चाख लगाइरहेछ कहाँ लेखेको छ यो आर्मगेडन भन्यो भने तपाईँ पल्टाउनुहोस् त प्रकाश स्वरको स्वर सम्झन पनि सजिला प्रकाश स्वरको स्वर अनि तपाईँ छ नि हामी बस्ने डेरामा आउनुभयो भने तपाईँले चाहिँ मेरो छोरीहरूको कोठामा जान नभुल्नुहोला अनि छोरीहरूको कोठाको भित्तामा चाहिँ ठुलो फोटो मैले टाङ्दैछु अनि प्रकाश स्वरको स्वर लेख्दैछु त्यहाँ चाहिँ त्यो आर्मगेडनको लडाइँ हुने मेगिदोको देशीको फोटो छ त्यहाँ स्वरको स्वर यहाँ लेखेको छ तर यहाँदेखि पढिदिउँ न यहाँ स्वरको हामी पढौं 14 पद किनकि ती चिन्हहरू देखाउने दुष्ट आत्माहरूको आत्मा हुन् जो सर्वशक्तिमान परमेश्वरको त्यस महान दिनको लडाईँमा तिनीहरूलाई भेला गर्नका निम्ति पृथ्वीका र सारा संसारका राजाहरू कहाँ जान्छन् त्यसपछि 16 पद अनि त्यसले तिनीहरूलाई हिब्रू भाषामा हारमागेडोन भनिने ठाउँमा भेला पार्यो अनि यही नै हो यिनीहरू नष्ट हुनेछन् अब है अन्तमा चाहिँ प्रश्न आउँछ अब कहिले हुन्छ त त्यसो भए प्रभु येशूको दोस्रो आगमन होइन त प्रश्न त राम्रो कहिले हुन्छ यसको जवाफ हो यो हो प्रभु येशू स्वयंले भन्नुभयो कुनै मानिसलाई पनि त्यो समय खुलाउनु भएन प्रभुले खुलाउनु भएको छैन सक्नुहुन्थ्यो तर उहाँको बुद्धिमा उहाँको योजनामा चाहिँ त्यसलाई आफैसित गोप्य राख्नु भएको छ मत्ती 24 यो लेखिएको छ मत्ती 24 प्रभु एउटा लडाईँमा हुनुहुन्छ के लडाईँमा होइन चाहिँ शत्रुलाई सबै कुरा खुलाउँछ खुलाउँदैन अस्ति अस्ति लडाईँ हुन्थ्यो नि हाम्रो देशमा अचानक आक्रमण हुन्थ्यो अचानक यहाँ आक्रमण गरे अचानक यहाँ है कहाँ अगाडि नै त्यो हुन्छ अनि प्रभुले पनि यो गोप्य राख्नु भएको छ उहाँलाई थाहा छ सबै अनि 24 अध्यायको 36 पदमा यसरी लेखेको छ तर त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन अह स्वर्गका दूतहरूले पनि जान्दैनन् तर मेरा पिताले मात्र प्रभु येशूले भन्नुभयो प्रभु येशूको दोस्रो आगमनको दिन कसैलाई पनि थाहा छैन किनभने उहाँले प्रकट गर्नु भएको छैन हामीलाई अहिले जति कुरा यहाँ पढ्यौँ नि यो मैले बताउन सकेँ बताउन सकेको यति मात्र कारण हो कि बाइबलमा लेखिएको छ यो नलेखेको मैले कहाँ थाहा पाउने बाइबलमा एकदम सफा सर लेखिएको छ तर उहाँको आगमन दोस्रो आगमनको दिन र घडी चाहिँ तोकिएको छैन यसबाट हामीले निम्न कुराहरू सिक्छौँ नम्बर एक ती मानिसहरू ज जसले चाहिँ मिति तोक्न खोज्छन् र तोकिरहेका छन् अहिलेसम्म पनि तिनीहरू सब झुटा हुन् एकजना ह्यारोल्ड क्याम्पिङ भन्ने अमेरिकामा फ्यामिली बाइबल रेडियो भन्ने एउटा रेडियो कार्यक्रम चलाउने एउटा वृद्ध बाइबल शिक्षक छ तर ऊ झुटो शिक्षक हो ह्यारोल्ड क्याम्पिङ उसले चाहिँ के भनेको थियो भने यही गएको साल 2011 सालमा नै अनि कुन महिनाको कुन दिन चाहिँ यो दोस्रो आगमन हुनेछ भनेको थियो तर भएन झुटो अनि उसले यस्तो मिति त पहिला पनि तोकिसके अनि यसरी मिति तोक्न खोज्ने मान्छेहरू कहिले पनि कमी हुँदैन रहेछ किनभने त्यस्तो मिति झुक्किएपछि उनीहरूको कुरा सुन्ने मान्छेहरूको पनि कमी हुँदैन रहेछ. जस्तो कि सेभेन्थ डे एडभेन्टिस्ट भन्ने समूहको इतिहासमा हेऱ्यो भने एकजना विलियम मिलर भन्ने एउटा प्रचारकले चाहिँ अब 1843 दोस्रो आगमन हुन्छ भनेर भने, तर दोस्रो आगमन भएन. त्यसरी उसले भन्यो अब 1844 हुन्छ, अक्टोबर 22, तर दोस्रो आगमन भएन. अनि त्यसपछि उसलाई पछ्याउनेहरू एकदम अलमलमा परे. ऊ आफैले चाहिँ ठिक काम गरे. उसले के गरे, मेरो ठुलो भूल भएछ, मैले यहाँ बाइबलमा लेख्दा लेख्दाखेरि पनि मैले मिति तोक्न खोजेँ जबकि मिति हामीलाई खुलाएकै छैन, मेरो गल्ती भयो भनेर स्वीकार त गरे. तर शैतानले चाहिँ त्यो अलमलमा परेका मान्छेहरूबाट चाहिँ एउटा झुटा शिक्षा सुरु गर्यो, जो चाहिँ आजसम्म पनि छ, नेपालमा पनि छ. उनीहरूलाई सेभेन्थ डे एडभेन्टिस्ट भन्छ. त्यसपछि अर्को समूह जो यहोवाका साक्षीहरू ले मिति तोक्यो. अब उनीहरू पनि के काम, 1917 चाहिँ दोस्रो आगमन हुन्छ ल भनेछ. 1917 आयो, 1917 365 दिनै बितेर गयो, ख्रिस्टको दोस्रो आगमन भएन. उनीहरूले भने हाम्रो अलिकति हिसाबमा गल्ती भएछ, अब 1918 चाहिँ पक्कै आउँछ. 1918 आयो, प्रभु यीशु आउनु भएन. उनीहरूले भने 1925 आउँछ. 1925 आयो गयो, उनीहरू पनि चुप. त्यसपछि कोरियामा एकजना अनसाङ होङ भन्ने मान्छे आयो. ऊ चाहिँ सेभेन्थ डे एडभेन्टिस्ट झुटो शिक्षाबाट निस्केर आएको मान्छे हो. उसले चाहिँ वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड भन्ने चाहिँ 1964 चाहिँ स्थापना गरे, जुन साल म जन्मेको शरीरमा त्यही सालमा चाहिँ उसले यो झुटो चर्च सुरु गरे. अनि उसले के भन्यो भने 1967 चाहिँ अब प्रभु यीशु आउँछ. 1967 हुँदा म 3 थिएँ, बन्दीपुरमै थिएँ, प्रभु यीशु आउनु भएन. उसले भने अलिकति गल्ती भएछ, 1988 चाहिँ आउँछ आउँछ. तर ऊ आफै नै 1985 3 अगाडि ऊ मरेर गयो. अनि उसको अनुयायीहरू चाहिँ अब 1988 चाहिँ आउँछ 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 भनेर उनीहरूको सम्पत्ति बेच्यो, उनीहरूको ब्याङ्कमा भएको सबै पैसाको नि के गर्यो. अनि त्यसपछि उनीहरू डाँडामाथि गए 1988, अब चाहिँ हामीलाई सबभन्दा पहिला हो हामी जाने भनेर. तर त्यो दिन पनि आएर गयो. यो डरलाग्दो अलमलको वातावरणमा आनसाङ होङ जो मरिसकेको थियो उसको श्रीमती झाङजिल चाले चाहिँ एउटा नयाँ खबर ल्यायो. उसले भन्यो दोस्रो आगमन त भइसक्यो रहेछ, नदेखिने रूपमा आउनु भएको रहेछ उहाँ, होइन आनसाङ होङ आफै नै ख्रिस्ट रहेछ. उसले भनेको अब चाहिँ म चाहिँ ख्रिस्टको पत्नी हो, मलाई चाहिँ अब माताको रूपमा चाहिँ परमेश्वर मलाई म चाहिँ यहाँ छु, म चाहिँ परमेश्वरको आमा रूप हुँ. अनि सबैले उनीहरूले चाहिँ अब यरुसलेम माता भनेर आङसाङ होङलाई पुज्न थाले. अनि त्यसपछि अनि आङसाङ होङको यो श्रीमतीले के भन्यो भने अब 2012 संसार नष्ट हुनेछ. यो साल 2012 हो. उनीहरू झुटा हुन्, कहिला झुटा भइसक्यो अब फेरि झुटा हुने, कहिलाई कसैलाई पनि थाहा छैन यो दिन. अनि 2012 संसार नष्ट हुँदैन, यो मलाई पक्का थाहा छ बाइबलबाट. तर संसार नष्ट हुन्छ भनेर उनीहरू संसारको कुना काप्चासम्म पुगेका छन् यो प्रचार गर्नलाई, यस्तो सैतानिक भ्रममा छ. अनि उनीहरूलाई मैले पनि घरिघरि भेटिसकेँ, यही ओखर बजारमै मेरो हामी पहिला बस्ने घरमा चाहिँ दुईजना ढकढकाएर आए भित्र कुरा गर्नलाई, चाल पाइहाले यिनीहरू चाहिँ अनसाङ होङ काम. तपाईँले अनसाङ होङको सुन्नु भएको छ, अनसाङ होङ मलाई त थाहा छैन अरे, उनीहरू ऊ अनसाङ होङकै समूहको मान्छे हो, उनीहरू पुरा झुटा हुन् है. त्यसैले यो मिति तोक्नेहरू सबै झुटा हुन्, उनीहरू नराम्रो भ्रममा परेछ. अनि त्यसैले त कुनै बेला हेर्नुहोस् दोस्रो तिमी तिनको 13 ल्याएछ, धोका खाने र धोका दिनेहरू झन्झन झन्झन बढ्दै जानेछन् र खराब हुँदै जानेछन्. यसबाट सिक्नुपर्ने अर्को कुरा यो हो, प्रभु येशूको आगमनको मिति दिन घडी नतोकेकोले हामी चाहिँ सधैँ तयार हुनुपर्छ, किनभने उहाँको दोस्रो आगमनको दुईटा चरण छ. पहिलो चरण चाहिँ यो हो, विश्वासीहरू उठाएर लगिन्छ, आजै हुनसक्छ त्यो त. अनि हामी उठाइसकेपछि 7 संघर्षकाल हुन्छ, अनि त्यसपछि चाहिँ उहाँसँगै हामी चाहिँ हजारौं पवित्र जनहरू उहाँकै साथमा यो संसारमा आउनेछ, अनि त्यो चाहिँ न्याय गर्ने। तर उहाँको त्यो दोस्रो आगमनको पहिला नै उहाँले चाहिँ यो संकष्टहरूद्वारा नै उहाँले चाहिँ पृथ्वीलाई हल्लाउन थाल्नुहुन्छ। तर त्यो हल्लिनुभन्दा अगाडि चाहिँ हामीलाई उठाएर लानुहुन्छ। त्यसैले हामी तयार हुनुपर्छ सधैँ। मत्ती 24 हेर्नुहोस् त, मत्ती 24 42 पद, मत्ती 24 42 पदमा लेखेको छ, यसकारण जाग रहो किनभने तिमीहरूका प्रभु कुन घड़ी आउँछन् सो तिमीहरू जान्दैनौ। जाग रहो, हामी तयार रहो भनेको हामी सधैँ नै तयार रहौ भनेछ। अब म भोलि तयार हुनु पर्ला होइन, तयार त अहिले नै भइरहने। कसरी तयार हुने? नम्बर एक, पश्चाताप गरेर येशु ख्रीष्ट भएको मुक्ति चाहिँ आजै लिने, मुक्ति पाएर हो तयार हुने। अनि तपाईँसँग प्रभु येशु ख्रीष्ट छ भने तपाईँ तयार हुनुहुन्छ। मुक्ति निश्चित रूपमा, ठोस रूपमा, एकदम पक्का रूपमा आफूले मुक्ति पाएको निश्चयता तपाईँसँग छ त? त्यो हो पहिलो। दोस्रो कुरा, हामी कसरी तयार हुने? हामी चाहिँ उहाँको सेवा गर्नमा व्यस्त हुने हो। एउटा विश्वासी आजै प्रभु आउनुभयो भने आज नै हाम्रो हिसाब बुझाउनु पर्छ। तपाईँ तयार हुनुहुन्छ आफ्नो हिसाब बुझाउन? आज नै तपाईँले चाहिँ आफ्नो लेखा बुझाउनु पर्ने हुन्छ। त्यसैले तयार हुने। त्यसैले यो उहाँले दृष्टान्त दिनुभयो, हाम्रै अगाडि छ, मत्ती 24:42-43। तर यो जानिराख, घरको मालिकले चोर कुन पहरमा आउँछ सो जानेको भए ऊ जागो रहने थियो र आफ्नो घर फोरिन दिने थिएन। यसकारण तिमीहरू पनि तयार बस, किनभने मानिसका पुत्र तिमीहरूले सोच्दै नसोचेको घडीमा आउँछन्। तब विश्वास योग्य र बुद्धिमान दास को हो? हामी दासहरू हो, जसलाई आफ्ना मालिकले ठिक ठिक समयमा तिनीहरूलाई खानेकुरा दियोस् भनी आफ्ना नोकर चाकरहरूमाथि हाकिम नियुक्त गरेका छन् हुन्छन्। त्यो दास धन्य हो जसलाई त्यसका मालिकले उनी आउँदा त्यस्तै गरिरहेको भेट्टाउनेछ। तर म तिमीहरूलाई साँचो भन्दछु, उनले त्यसलाई आफ्ना के अरे 47 पद, म तिमीहरूलाई साँचो भन्दछु उनले त्यसलाई भनेको एउटा विश्वासयोग्य दासलाई आफ्ना सारा सम्पत्तिमाथि हाकिम नियुक्त गर्नेछन्। उहाँसँगै हामीले राज्य गर्दाखेरि चाहिँ हामीलाई अधिकार दिनुहुन्छ। 48 पद, तर त्यस दुष्ट दासले मेरो मालिक आउने ढिलो गर्नुहुन्छ भनी आफ्नो मनमा भन्छ र आफ्ना सङ्गी दासहरूलाई पिट्न र मतवालाहरूसँग खान र पिउन थाल्छ भने त्यस दासका मालिक त्यो दिन आउनेछन् जुन दिन त्यसले उनको बाटो हेरेकै हुँदैन र त्यो घडी जुन घडीको विषयमा त्यसलाई थाहै हुँदैन अनि उनले त्यसलाई काटी दुई टुक्रा पार्नेछन् र त्यसको भाग कपट्टीहरूसित ठहराउनेछन्, त्यहाँ रुवावासी र दारा किटा हुनेछन्। त्यसैले जो चाहिँ मुखले मात्र विश्वासी हुँ भन्नेछन् नि, उनीहरू तयार छैन, उनीहरू चाहिँ कपट्टीहरू हुन् भनेछ। उनीहरू चाहिँ रुवावासी र दारा किटाए भनेको नरकमा जानेछन्, उनीहरू तयार छैन। तपाईँ विश्वासी हुनुहुन्छ भने तपाईँ विश्वासी भएको देखाउनु पर्छ। कसरी देखाउने? प्रभुको सेवा गरेर, प्रभुको निम्ति जिएर, प्रभु सँगसँगै हिँडेर, पवित्र जीवन जिएर, संसारबाट अलग भएर, पवित्र जीवन जिएर तपाईँ चाहिँ म साँचो विश्वासी भनेर देखाउनुहोस्। अनि त्यसैले गर्दाखेरि कसैलाई त्यो घडी थाहा छैन, प्रभु येशु पक्कै पनि आउँदै हुनुहुन्छ, उहाँको आगमन झन्झन नजिकै छ, हामी चाहिँ सधैँ तयार रह्यौँ।